आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
सुदूरपश्चिमका आवाज दिनेश एफएम 93.8 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा dinesfm.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको आजको खबरबाट सन्तोष राउतको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। डडेलधुराको कोटेली र कञ्चनपुरको दोधरा चाँदनीमा गरी दुईजनाको हत्या। बैतडीमा जन्डिसको ओखती भनेर आकाश बेलीको रस खाएका एकजनाको ज्यान गयो। 48 घण्टाको सिमानाका बन्दले सुदूरपश्चिमभरि पेट्रोलियम पदार्थको अभाव। पेट्रोलको सहज आपूर्ति मङ्गलबारदेखि मात्रै हुने निगमको दावी। सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले यात्रु नदेखेको क्षेत्र धनगढीमा बुद्ध एयरद्वारा दैनिक 2 उडानको तयारी। फागुन 18 गतेदेखि धनगढी काठमाडौँ बिहान र बेलुकी 2 उडान हुने। र सुदूरपश्चिममा आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तक अभाव हुन नदिने शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलको दावी। नेपाल विद्यार्थी सङ्घले आयोजना गरेको रक्तदान कार्यक्रममा 201 जनाद्वारा रक्तदान।
रेडियो 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 93.8 दिनेश एफएम द वॉइस अफ हार्वेस्ट।
अब खबर विस्तारमा। डडेलधुराको कोटेली गाविसमा खानेपानीको विषयमा भएको विवादले उग्र रूप लिएपछि भएको झडपमा एकजनाको ज्यान गएको छ। खानेपानीको धारामा पानी नआएको भन्दै कोटेली एक नुवाघरका 37 वर्षका शेरबहादुर साउद र 24 वर्षका भीमबहादुर भुलबीच आज बिहान 7:30 बजेतिर झडप भएको हो। झडपको क्रममा भीमबहादुरले खुकुरी प्रहार गरेपछि शेरबहादुर साउदको मृत्यु भएको डडेलधुराका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका शेरबहादुरको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो। खुकुरी प्रहार गर्ने भीमबहादुरलाई प्रहरीले पक्राउ गरेको छ। भीमबहादुरले आफूले खुकुरी हानेको स्वीकार गरेका छन् भने हत्यामा प्रयोग गरिएको खुकुरी पनि प्रहरीले बरामद गरेको छ। प्रहरीले मृतकको बायाँ छातीमा र खुट्टामा गम्भीर चोट लागेको जनाएको छ। मृतकको शव आजै पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको छ भने भीमबहादुर भुल विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको प्रहरी नायब परीक्षक शाहीले जानकारी दिनुभयो। यस्तै कञ्चनपुरको दोधारामा मेडिकल सञ्चालकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। दोधरा चाँदनी नगरपालिका साथ बाबाथानमा मेडिकल सञ्चालन गर्दै आएका 55 वर्षीय भारतीय नागरिक विजय कृष्ण हिराको शनिबार राति हत्या गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नयन सिंह कार्कीले हत्या गरिएको अवस्थामा उहाँको शव दोधरा चाँदनी 10 कुतिया कबर नजिकै भेटिएको बताउनुभयो। उहाँका अनुसार शनिबार घरतर्फ जाने क्रममा हत्या भएको प्रहरीले अनुमान गरेको छ। उहाँ हरेक दिन मेडिकल बन्द गरेर आफ्नै घर जाने गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उहाँले मोबाइल फोन समेत बोक्नु भएको थिएन। शनिबार राति 9 बजेसम्म घर नपुगेपछि परिवारजनले खोज्दै आउने क्रममा जोगबुढा नदीको वारी फाटामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनको 8 देखि 9 बजेकै समयमा हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ। जिल्ला प्रहरी कार्यालय क्षेत्रीय अनुसन्धान समूहसहित विशेष टोली खटाएर अनुसन्धान थालिएको प्रहरीले बताएको छ। हत्या गरिएका भारतीय नागरिक विजय कृष्ण हिरा भारतको पिलिभीत जिल्ला अन्तर्गत माधवन्ताहा ग्रामका स्थानीय बासिन्दा हुन्। उनी विगत 20 वर्षदेखि बाबाथान बजारमा मेडिकल सञ्चालन गर्दै आएको स्थानीयले बताएका छन्। उता बैतडी जिल्लाको थालाकाँडा गाविस एक बजाडामा हिजो बेलुका जन्डिसको औषधि भनेर आकाश बेलीको रस खाएका एकजनाको मृत्यु भएको छ भने एकजना बेहोस भएका छन्। बैतडीका प्रहरी नायब परीक्षक हेरम्ब शर्माले दिनुभएको जानकारी अनुसार जन्डिसको औषधि भनेर आकाश बेलीको रस खाएका थलाकाँडा एकका 32 वर्षका दिपेन्द्र रोकाएको ज्यान गएको हो। आकाश बेली भनेको धेरै तितो हुने जङ्गली घाँस हो। गाईवस्तु बिरामी भएमा पहाडतिर धेरैले आकाश बेली पिसेर खुवाउने गर्छन्। यस्तै सोही स्थानका लक्ष्मण कायले पनि आकाश बेलीको रस खाएपछि बेहोस भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बेहोस भएका 22 वर्षका लक्ष्मणको भने जिल्ला अस्पतालमा उपचार भइरहेको छ। शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले आगामी शैक्षिक सत्रमा सुदूरपश्चिमका कुनै पनि जिल्लामा पाठ्य पुस्तकको अभाव हुन नदिने दावी गर्नुभएको छ। शिक्षा क्षेत्रमा सुशासन प्रवर्धन सम्बन्धी क्षमता विकासका लागि जिल्ला शिक्षा अधिकारी र स्रोत व्यक्तिहरूको दुई दिने कार्यशाला गोष्ठीमा सहभागी हुन धनगढी आउनुभएका महानिर्देशक पौडेलले सबै विद्यार्थीको हातमा शैक्षिक सत्रको सुरुवात नै पाठ्यपुस्तक पुगाउने प्रतिबद्धता जनाउनु भएको हो। उहाँले जनक शिक्षा केन्द्रले पाठ्यपुस्तक छपाईमा ढिलाइ गरेमा सम्झौता रद्द गरी निजी क्षेत्रलाई छपाईको जिम्मा दिएर भए पनि समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुगाउने दावी गर्नुभयो। गोष्ठीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शिक्षा क्षेत्रका उजुरी पर्ने क्रम बढेकोले सचेत रहन निर्देशन पनि दिइएको छ। सहकर्मी दीपक जोशीको रिपोर्ट सुनौ।
शैक्षिक सत्रको अन्त्यमा समेत पाठ्यपुस्तक प्राप्त नहुने सुदूरपश्चिममा यसपटक भने समयमै पाठ्यपुस्तक पुगाइने गरी तयारी भइरहेको शिक्षा विभागले दावी गरेको हो। विगतमा भएका कमी कमजोरी केलाउँदै यस वर्ष समयमै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगाउने गरी काम गरिरहेको विभागको दावी छ। छपाईको काममा निरन्तर निगरानी गर्नुका साथै पाठ्यपुस्तक खरिदका लागि जिल्ला जिल्लामा बजेट समेत पठाइसकेको बताउँदै शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल,
हामीले समयमा नै प्रथम चौमासिकमा नै 75 जिल्लामा पाठ्यपुस्तक बापतको झन्डै 1,83,00,00,000 रुपियाँ हामीले समयमा नै प्रत्येक 75 जिल्लामा पठाइसकेका छौँ। त्यसकारण मैले जिल्ला शिक्षा अधिकारीज्यूहरूलाई पनि समयमा नै जिल्ला शिक्षा कार्यालयमा निकासा भएको पाठ्य पुस्तक बापतको रकम प्रत्येक विद्यालयमा तत्काल पुर्याउन मैले उहाँहरूलाई निर्देश गरिसकेको छु। जनक शिक्षा सामग्री केन्द्रले छाप्नुपर्ने किताब भनेको 2,01,84,00,000 थान किताब छाप्नुपर्ने हो र निजी क्षेत्रले 1,72,50,000 किताब छाप्नुपर्ने। त्यसकारण यदि जनक शिक्षा केन्द्रबाट उत्पादन हुने पाठ्य पुस्तकको संख्या नपुग्ने भयो भने तत्काल हामी आजै गएर डिसिजन गरेर त्यो पाठ्य पुस्तक छाप्ने जिम्मा अरू निजी क्षेत्रलाई छाप्न दिने नेपाल सरकारले निर्णय गर्न लागिरहेको छ। हामी यो छपाईको निर्णय गर्छौँ र तोकिएको समयमा पाठ्य पुस्तक पुर्याउने कुरामा नेपाल सरकार, शिक्षा मन्त्रालय, शिक्षा विभाग पूर्ण रूपमा प्रतिबद्ध भएको।
हुन त हरेक वर्ष समयमै पाठ्य पुस्तक विद्यार्थीका हातमा पुगाउने दावी शिक्षा मन्त्रालय र सम्बन्धित विभागले गरिरहन्छन्, तर यस क्षेत्रका विद्यार्थीहरू गाइड र गेस्ट पेपरको भरमा परीक्षामा सम्मिलित हुनुपर्ने विडम्बना कायमै रहेका बेला शिक्षा विभागका महानिर्देशकले कुनै पनि बहानामा पाठ्य पुस्तक विद्यार्थीका हातमा नपुगेको कुरा छेम्मे नहुने गरी काम भइरहेको दावी गर्नुभएको हो।
यो वर्ष बाँकी रहेको समस्यालाई समाधान गर्ने कुरामा प्रतिबद्धता नै सबैभन्दा ठुलो कुरा हो, विश्वास सबैभन्दा ठुलो कुरा। हरेक समस्याको समाधान भनेको विश्वास हो। त्यसकारण चाहिँ हामी यो वर्ष विगतका अनुभवहरूबाट पाठ सिकेर समयमा पुर्याउने कुरामा हामी हरेक खालका तौर तरिकाहरू अप्नाउने ढङ्गले लागिरहेका छौँ। विश्वास गरौँ, यो वर्ष पाठ्यपुस्तक पुग्छ।
यस्तै आइतबारबाट सुरु भएको गोष्ठीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शैक्षिक उजुरी पर्ने क्रम बढ्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ। सुदूरपश्चिममा अख्तियारको कार्यालय स्थापना भएको 3 वर्षमा शिक्षा क्षेत्रका मात्रै 3,000 बढी उजुरी परेका छन्। भवन निर्माण, कर्मचारी नियुक्ति र व्यवस्थापन समिति गठन प्रक्रियाका बारेमा सबैभन्दा बढी उजुरी परेको बताउँदै अख्तियारको कञ्चनपुर कार्यालयका प्रमुख विष्णु सिंह विष्ट,
3 वर्षको अवधिमा 3,275 उजुरी दर्ता भएको छ 9 जिल्लाको। विगतदेखि हेर्ने हो भने उजुरीहरू बढिराखेकै अवस्था छ। दैनिक रूपमा गर्दाखेरि पब्लिकलाई अहिले धेरै कुराहरू चाहिएको छ, मिडियाबाट नि कुराहरू आइरहेका छन्। अब त्यस्ता कुराहरूमा अख्तियारले भेटिरहेको छ। शिक्षामा धेरै जसो उजुरीहरू त अब भवन निर्माण सम्बन्धी छ, जुन शिक्षाले ब्लक वितरण गर्छ त्यो क्वालिटी क्वान्टिटीको भएन भन्ने विषयको छ। विद्यालय व्यवस्थापन समितिमा योग्यता नपुगेको मान्छे नियुक्त गरियो भन्ने खालका छन्। अनि शिक्षक भर्ना गर्दाखेरिका प्रक्रियाहरू पुरा नभएको छन्। पिसिएफको रकम दुरुपयोग भन्ने खालको छ।
अख्तियारको कार्यालय स्थापना भएको छोटो समयमै ठुलो संख्यामा शैक्षिक उजुरी परेपछि सम्बद्ध व्यक्तिहरूले चिन्ता व्यक्त गरेका हुन्। आम जनताको चेतनाको स्तर बढेका कारण पनि उजुरीको संख्या बढेकोले यसलाई सकारात्मक रूपमा लिएर आवश्यक छानबिनको कार्यमा सहयोग गर्न आफूहरू तयार रहेको बताउँदै फेरि शिक्षा विभागका महानिर्देशक पौडेल,
उजुरी पर्नु नराम्रो होइन, उजुरी पर्नु जनताको सचेतना अभिवृद्धि भएको कुराको प्रमाण हो र अर्को उजुरी पर्नु सुधारको पहिलो शर्त पनि हो, त्यसलाई सही ढङ्गले समाधान गर्नुपर्छ। शिक्षा असाध्यै ठुलो क्षेत्र हो, मुलुकमा भएका अरू क्षेत्रभन्दा सबैभन्दा ठुलो क्षेत्र हो। यो जन जन र घर घरको सरोकारको विषय भएको हुनाले पढे लेखेका मान्छेहरू, सचेत मान्छेहरूको समूह बढी भएको कारणले यसमा उजुरी पर्नुलाई अन्यथा लिन मिल्दैन। मान्छेहरू सचेत भएर सही काम सुशासनको प्रत्याभूति खोजेका हुन् भन्ने कुराको प्रमाणको रूपमा लिनुपर्छ। यसलाई समयमा एड्रेस गर्ने कुरामा शिक्षा मन्त्रालय प्रतिबद्ध छ। यी सबै उजुरीहरूलाई जुन ढङ्गले रेस्पोन्स गर्नुपर्ने हो त्यो ढङ्गले रेस्पोन्स गर्ने कुरामा शिक्षा मन्त्रालय प्रतिबद्ध छ।
दिनेश एफएमका लागि दीपक जोशी, धनगढी।
तपाईँ सुदूरपश्चिमका आवाज दिनेश एफएम 93.8 मेगाहर्जको उत्पादन आजको खबर सुनिरहनु भएको छ। अब एकैछिन ब्रेकको पालो। ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। पर्याप्त मात्रामा ट्याङ्कर रहेको दावी गर्दै ट्याङ्कर नथप्नका लागि दबाब बढिरहेका बेला 48 घण्टाको सीमाबन्दले सुदूरपश्चिमभरि पेट्रोलियम पदार्थको हाहाकार भएको छ। भारतमा विधानसभाको निर्वाचनलाई लक्षित गर्दै भारतले सीमानाका सिल गरेपछि सुदूरपश्चिमभर पेट्रोलियम पदार्थको चरम अभाव भएको हो। फागुन 4 गते भएको विधानसभा निर्वाचनका लागि भारतले कैलाली कञ्चनपुरमा 48 घण्टाका लागि सीमानाका सिल गरेको थियो। फागुन 2 गतेदेखि भारतबाट पेट्रोलियम पदार्थ लोड हुन नसक्दा कैलालीमा अभावको स्थिति आएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ। निगमका क्षेत्रीय प्रमुख नरेशमान डङ्गोलले भारतले नाका सिल गर्नुका साथै फागुन 6 गते पेट्रोलियम पदार्थ डिलर्स एसोसिएसनले विभिन्न माग राख्दै हडताल गरेपछि आपूर्तिमा असहजता भएको बताउनुभयो। भारतीय निगमका पदाधिकारीहरू पनि निर्वाचनमा खटिएकोले पनि केही समस्या भएको उहाँले बताउनुभयो। कैलालीमा फाटफुट रूपमा डिजल पाइए पनि पेट्रोलको भने चरम अभाव सिर्जना भएको छ। निगमका क्षेत्रीय प्रमुख डङ्गोलले आज मात्रै पेट्रोलका लागि 8 ट्याङ्कर बन्थरा डिपो गएको र भोलि लोड भएर आएपछि पर्सिदेखि मात्रै पेट्रोलको सहज आपूर्ति हुने बताउनुभयो। निगममा केही मात्रामा पेट्रोल मौजदात रहेकोले भोलि धनगढी र अतरिया क्षेत्रका पेट्रोल पम्पमा केही मात्रामा पेट्रोल वितरण हुने उहाँले बताउनुभयो। रक्त सञ्चार केन्द्र धनगढीमा रगतको अभावको समाचार आएपछि आज 201 जनाले रक्तदान गरेका छन्। दिनेश एफएमले रगत अभावको समाचार प्राथमिकताका साथ प्रसारण गरेको थियो। नेपाल विद्यार्थी सङ्घ कैलाली क्षेत्र नम्बर 6 को क्षेत्रीय कार्य समितिले आज धनगढीको पार्क मोडमा आयोजना गरेको रक्तदान कार्यक्रममा 201 जनाले रगतदान गरेका रक्त सञ्चार केन्द्र धनगढीका प्रमुख धरणीधर पन्तले जानकारी दिनुभयो। सञ्चार माध्यमहरूमा रगतको अभाव भन्ने खबर आउन थालेपछि अस्पतालमा रगत नपाएर विभिन्न व्यक्तिहरू ले ज्यान गुमाउन सक्ने भएकाले त्यो अवस्थाको अन्त्य होस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको नेपाल विद्यार्थी सङ्घ कैलाली क्षेत्र नम्बर 6 का क्षेत्रीय सभापति गजेन्द्र विक्रम शाहीले बताउनुभयो। सांसद पुष्करनाथ ओझा, नेपाली काङ्ग्रेस कैलालीका सभापति नरनारायण शाह मनुसहितका नेता रक्तदान कार्यक्रममा सहभागी भएका थिए। 18 वर्ष उमेर पुगेका जो कसैले पनि रक्तदान गर्दा स्वास्थ्यलाई पनि राम्रो हुने र अरूको ज्यान पनि बचाउन ठूलो सहयोग पुग्ने भएकाले रक्तदानमा सहभागीहरूले बताएका थिए। कञ्चनपुर सदरमुकाम महेन्द्रनगर क्षेत्रमा चोरीमा सक्रिय रहँदै आएको 2 छुट्टा छुट्टै समूहलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूका साथबाट प्रहरीले मोटरसाइकल, ल्यापटप, मोबाइल, गरगहना सहितका अन्य सामानहरू समेत बरामद गरेको छ। वडा प्रहरी कार्यालयको टोलीले विभिन्न समयमा चोरीमा संलग्न र चोरी गर्दा गर्दै आइरहेका समूहलाई पक्राउ गरेको हो। वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक टक्कर स्वारले स्थानीय कञ्चन सामुदायिक कलेजमा भएको चोरी र आगजानीको घटनाका बारेमा खोजी गर्ने क्रममा उनीहरू पक्राउ परेको बताउनुभयो। प्रहरीले उनीहरूको साथबाट 3 थान ल्यापटप र सुनका सिक्री बरामद गरेको छ। उनीहरूले रातिको समय र दिउँसो समेत चोरी गर्दै आएको खुलेको छ। प्रहरीले कालु नेपाली, आशु सिनाल, प्रेम नेपाली, रोशन दमाई र प्रकाश माललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ। पक्राउ परेकाहरू सबै 20 वर्षभन्दा कम उमेरका रहेका छन्। लागु औषध दुर्व्यसनीमा फँसेका उनीहरू लागु औषध किन्नकै लागि बेच्न मिल्ने विभिन्न सामान चोर्ने गरेको प्रहरीले जनाएको छ। यस्तै मोटरसाइकल चोरीमा संलग्न रहेकाहरू सुनिल चन्द, किशोर बम र केशव चन्दलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूलाई चोरी मुद्दा लगाएर कारवाही थालिएको प्रहरीले जनाएको छ। आजको खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो। ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। सरकारी स्वामित्वको ध्वजावाहक नेपाल वायुसेवा निगमले 2 वटा जहाज थपेर पनि धनगढीका लागि उडान नथपेका बेला निजी क्षेत्रको विमान कम्पनी बुद्ध एयरले मार्च 1 तारिक अर्थात् फागुनको 18 गतेदेखि काठमाडौँ धनगढी दैनिक 2 उडान गर्ने भएको छ। 8 वटा जहाज रहेको बुद्ध एयरले नयाँ 72 सिटे जहाज किनेसँगै धनगढीका लागि दैनिक 1 उडान थप गरेको हो। विगत 7 वर्षदेखि 17 सिट क्षमताको जहाजबाट हवाई यातायातको क्षेत्रमा काठमाडौँ धनगढी काठमाडौँ उडान गर्दै आएको बुद्ध एयरले फागुन 18 गतेदेखि काठमाडौँबाट 9:30 बजे र बेलुकी 3:30 बजे उड्ने गरी दैनिक 2 वटा उडान हुने बुद्ध एयरका मार्केटिङ निर्देशक रूपेश जोशीले बताउनुभयो। योसँगै काठमाडौँ धनगढी काठमाडौँ जाने यात्रुहरूलाई सिट नपाउने समस्या हल हुने विश्वास लिएको छ। अझ बुद्ध एयरले जुलाईदेखि आफूसँग रात्रिकालीन उडानका लागि जहाज तयार रहेकाले धनगढी विमानस्थललाई रात्रिकालीन उडानका लागि तयार गरिदिन पनि नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गरेको छ। सुनौ यसै सम्बन्धमा सहकर्मी शिवराज भट्टले तयार पारेको साप्ताहिक स्तम्भ सुन्दर पश्चिम।
सुन्दर सुन्दर सुदूरपश्चिम।
साप्ताहिक स्तम्भ सुन्दरपश्चिममा स्वागत छ, म शिवराज भट्ट। हवाई यातायातको क्षेत्रमा राम्रो इज्जत बनाएको निजी क्षेत्रको विमान कम्पनी बुद्ध एयरले मार्च 1 अथवा यसै फागुन 18 गतेदेखि काठमाडौँ धनगढी दैनिक दुईवटा उडान गर्ने भएको छ। दैनिक एउटा उडान तालिका रहे पनि जहाज उड्ने नउड्ने टुङ्गो नभएको राष्ट्रिय ध्वजवाहकले जहाज थपेसँगै उडान तालिका नथपेका बेला बुद्ध एयरले दैनिक दुईवटा उडान गर्ने तयारी गरेको हो। धनगढीमा यात्रु नै नरहेको बताउने निगमका प्रवक्ताको भनाइ आए लगत्तै बुद्ध एयरले भने दैनिक दुई उडान गरेपछि यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ। तर निगमले दुईवटा नयाँ विमान आएपछि विराटनगर, भैरवा, पोखरा र भरतपुर लगायतका स्थानका लागि 32 उडान थपेको छ। सरकारी स्वामित्वको निगमले यात्रु छैन भनेर सुदूरपश्चिममा उडान नथपेका बेला निजी क्षेत्रको विमान कम्पनीले सुदूरपश्चिममा कसरी बजार देख्यो त? आज हामीले बुद्ध एयरका मार्केटिङ डाइरेक्टर रूपेश जोशीसँग कुराकानी गरेका छौँ।
अब पहिला के थियो भन्दाखेरि, जब हामीले धनगढी एयरपोर्ट सुरु गरेका थियौँ, हामीले 18 सिटको जहाजबाट सुरु गरेका थियौँ। त्यसपछि केही समयपछि त्यो 18 सिटलाई चेन्ज गरेर हामीले 47 सिट लग्यौँ। त्यसको केही वर्षपछि हामीले 72 सिटको, अहिले यो 4 वर्षदेखि हामीले 72 सिटको एटिआर लगातार गरिरहेका छौँ। तर यो पछि अलि एक वर्ष अगाडिदेखि के भयो भन्दाखेरि, तपाईँको सिटहरू मौजुद नपाउने, धेरै सिटहरू पाएनन्, प्लस अब सस्तो सिट पनि धेरै खोल्न नसक्ने भएको कारणले हामीले त्यही बेला ड्युटाफाइड गर्न खोजेका थियौँ। तर हाम्रो जहाजको कमीले गर्दा हामीले ड्युटाफाइड गर्न सक्यौँ। तर अब यो हालसालै 15 दिन अगाडि मात्र हाम्रो 9 जहाज एटिआर हामीले किनेको छौँ, त्यो काठमाडौँमा आइसकेका छ। अब हामीसँग जहाज पनि छ, अब त्यहाँ प्यासेन्जरलाई अलिकति फेसिलिटी पनि गरौँ भनेर हाम्रो 1 मार्चदेखि एउटा फ्लाइट हाम्रो बिहान 7:30 बजी जान्छ काठमाडौँ जान्छ, त्यस्तै बेलुका काठमाडौँबाट 3:30 बजी जान्छ। त्यसले गर्दा दुईवटा फ्लाइट भयो भने प्यासेन्जरलाई पनि सहित हुन्छ, प्लस अब अहिलेको भन्दा केही मात्रामा जस्तै अहिले हामीले स्वस्थ फेयर 15-20 छोडा छौँ भने अब डेफिनेटली हामी 1 मार्चदेखि त्यसको दबाउ यहाँ 50-60 हामीले छोड्छौँ।
यहाँले भने जस्तै यात्रुहरूले धेरै गुनासो गर्छन्, बुद्ध एयरले सस्तो फेयरको टिकट एकदम कम छोड्छ, झन् नेपाल वायुसेवा निगमको विमान नभएको बेला त सस्तो फेयरको पाउनै मुस्किल हुन्छ भन्ने आरोप पनि लगाउँछन्। अब त्यसो भए फेयरहरू
होइन, फेयर पहिलाको मात्र सबै सस्तो हुन्छ भन्ने छैन। हेर्नुहोस्, किनभने धनगढी लस सेक्टर भन्छौँ हामी, पहिलादेखि लस सेक्टर, किनकि टाढा भएको नाताले त्यसरी अरू एयरलाइन्सले धनगढी फ्लाइटै गर्दैन। तर हामीले चाहिँ के गरेका छौँ भन्दाखेरि, सस्तो फेयर त छोडेका छौँ, तर अब डेफिनेटली दुइटा फ्लाइट लिएपछि सस्तो फेयर त बढी आउँछ नि। अहिलेको जति आएको छ त्यसको डबल भन्दा बढी त सस्तो फेयर डेफिनेटली आउँछ।
अनि सुदूरपश्चिम क्षेत्र राज्यले पनि पछाडि पार्यो भन्छन् यो क्षेत्रका जनताहरू, यो क्षेत्रमा पर्यटनको पनि प्रचुर सम्भावना छ। तपाईँको यो दुईवटा फ्लाइटको कुनै उद्देश्य पर्यटनलाई बढावा दिने
मैले हामीले सुनेर पछि पर्यटनलाई बढावा दिन धेरै चिज गरेका छौँ। हेर्नुहोस्, हाम्रो इभन तपाईँको यो जति छ सबै बाहिरतिर प्रेजेन्टेसन गरेर फरेनरहरूको टुर अफिसहरूलाई सबै ठाउँमा पठाएर इभन हाम्रो सिस्टर कन्सर्न बुद्ध होल्डेले पनि धेरै नै प्रमोट गरेका छौँ। र टुरिस्ट आउँछ भनेर अझ हामी स्वस्थ फेर दियो किन्यो भनेर पहिला एक वर्ष हामीले दिएको पनि थियौँ। तर त्यो भएर टुरिस्ट बढाएर तर यसको लागि हामीलाई यही लगाउँछ टुरिस्ट बढाउने। अब अहिले चाहिँ एउटा कुरा चाहिँ हाम्रो टुरिस्ट बढाउनु पनि हो, अरू कुरा नेपाली पेसेन्जर डेफिनेटली अहिले अब तपाईँको बाटोको कन्डिसन तपाईँलाई थाहै छ कस्तो छ। अब धनगढीबाट पहिला भन्दा काठमाडौँ धेरै टाइम लाग्ने भयो यो मुलिङ बाटो, त्यसले गर्दाखेरि अब सिट नपाउने स्थितिमा अहिले पहिला त सिट दिउँ। र हाम्रो जहाज अब यो जहाज 9 जहाज आएपछि भोलि यो 2 फ्लाइट भयो भने हाम्रो 3 फ्लाइट टमल पनि हामीसँग अप्सन हुनुहुन्छ भने अब हामीले सिभिल एभिएसनलाई भनेर जुनदेखि धनगढीमा नाइट फ्लाइटको पनि फेसिलिटी राख भनेका छौँ, उनीहरूले हुन्छ भनेर उनीहरूले काम सुरु गरिरहेका छ। त्यसले गर्दाखेरि जुनमा अहिले नाइट राति नगरे तापनि पछि तपाईँको जुन जुलाईदेखि हामी राति उडाउनु पनि व्यवस्था, त्यसले गर्दाखेरि वेदर खराब भयो भने तपाईँको राति फेसिलिटी भयो भने फ्लाइट त्यो क्यान्सल हुने चान्सेस हुने। त्यसो भएर तपाईँको हामीले सिभिल भनेर उनीहरू अब हाम्रो 1 मार्चदेखि सुरु हुँदैछ, 1 मार्चको हाम्रो आफ्नो एउटा टिम पनि भन्दै आउँदैछ होइन, त्यहाँको पोटेन्सियलहरू के हाम्रो इभन हाम्रो एमडी नै आफै तपाईँको 1 मार्चमा भन्दै आउने हुनुहुन्छ। त्यसपछि अब यो दुईटा फ्लाइट पनि पुगेन भने अब हामीसँग 3rd फ्लाइट थप्ने पनि पोसिबिलिटी हुन्छ, र बिस्तारी तपाईँको त्यो दिमागमा हामी त्यो पनि गर्छौँ।
त्यसरी बुद्ध एयरले सामाजिक उत्तरदायित्व अन्तर्गत पूर्वतिर कृषिमा ठुलो लगानी गरेको छ, पश्चिममा यस्ता योजनाहरू छैन?
पूर्वमा हामीले ट्रायल विशेषमा गरे अब हेर्नुहोस् गरेर अलिक सक्सेस भएको थियो, पूर्वमा गएर पछि
अनि अर्को एउटा जिज्ञासा, सुदूरपश्चिमका 7 पहाडी जिल्लाहरूमा विमानस्थलहरू छन्, तपाईँले 18 सिटबाट उडान सुरु गरेको पनि भन्नु
भन्नुभयो। त्यो जहाजलाई काठमाडौँदेखि पहाड अथवा सुदूरपश्चिमलाई हब बनाएर पहाडी जिल्लाहरूमा उडान गर्न सक्ने सम्भावना छैन?
छैन, हाम्रो त्यो सानो जहाज स्पिड हाई जहाज जहाज हो होइन, हाम्रो 18 सिटर जहाज सानो अहिले पनि छैन, तर त्यो जहाज हाई स्पिडको जहाज भएर हाम्रो पहाडी क्षेत्रमा उनले कुनै जहाजै छैन। अब त्यसमा भएर पहाडी क्षेत्रमा त हाम्रो जहाज छैन, अब अरू एयरलाइन्सको जहाज आउँदैछ, जस्तै गोमाको आउँदैछ, टाढाको आउँदैछ, उनीहरूले गर्दा तर पहाडी क्षेत्रमा हाम्रो कुनै यो नै छैन।
निजी क्षेत्रले राम्रो बजार देखेको सुदूरपश्चिममा निगमको पनि नजर परिहालोस् भन्ने कामना गर्दै आजको सुन्दरपश्चिम यति नै। अर्को हप्ता नयाँ विषयवस्तु लिएर आउनेछौ। नमस्कार।
सुन्दर, सुन्दर, सुदूरपश्चिम।
अब बाँकी प्रसङ्ग। स्थानीय निकायका कर्मचारीहरूको हडतालपछि खुलेका आसामका स्थानीय निकायका कार्यालयमा आज सेवाग्राहीको थामी नसक्नु भिड लागेको छ। कर्मचारीहरू हडतालमा उत्रदा मारमा परेका सेवाग्राही आज एकैपटक कार्यालयमा ओहिरिएका हुन्। एकैपटक ठूलो सङ्ख्यामा सेवाग्राही कार्यालयमा आउँदा दिनभरि निकै भिड लागेको मंगलसेन नगरपालिकाका सूचना अधिकृत नरेश बहादुर कथायतले बताउनुभयो। उहाँका अनुसार मंगलसेन नगरपालिकामा आज 205 जन्मदर्ता तथा 231 बालबालिका पोषण भत्ताको कार्ड वितरण गरिएको छ। सरकारले मानव विकास सूचकाङ्कमा पछाडि परेको अछाममा सबै जात जातिका प्रति परिवारका 5 दुई बालबालिकालाई पोषण भत्ता दिने निर्णय गरेपछि त्यसका लागि जन्म दर्ता गराउनेको यति बेला गाविस र नगरपालिकामा बाक्लो भिड लाग्ने गरेको हो। यस्तै जिल्ला विकास समितिमा पनि एकैपटक कामको चाप बढेको सूचना अधिकृत मित्रदेव लम्सालले जानकारी दिनुभयो। अब एउटा खेल प्रसङ्ग। धनगढीमा जारी 5 संस्करणको क्यासपियन कप क्रिकेट प्रतियोगितामा आज भएको खेलमा स्टेपिङ स्टोन, इङ्ग्लिस बोर्डिङ स्कुल, गली एकाडेमी र ऐश्वर्या विद्यानिकेतन विजयी भएका छन्। बिहान भएको खेलमा स्टेपिङले फार वेस्ट माविलाई 76 पराजित गरे। यस्तै दोस्रो खेलमा ग्ली एकाडेमीले पञ्चोदय माविलाई 2 पराजित गरेको छ। तेस्रो खेलमा त्रिनगर उच्च माविलाई ऐश्वर्य विद्यानिकेतनले 27 पराजित गरेको छ। भोलि पहिलो खेल ग्ली एकाडेमी र आयोजक क्यासपियन एकाडेमी बीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा सेमी फाइनलका लागि स्टेपिङ, इङ्ग्लिस बोर्डिङ स्कुल र ऐश्वर्य विद्यानिकेतन भिड्ने जनाइएको छ। यही फागुन 13 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले नगद सहित 25,000 र उपविजेताले 10,000 रुपैयाँ प्राप्त गर्ने जनाइएको छ। अब केही खबर संक्षेपमा। कैलालीमा यस वर्ष चैते धान खेती 200 बढी हेक्टर क्षेत्रफलमा विस्तार भएको छ। यस वर्ष थापापुर भजनी क्षेत्रलाई लक्षित गरेर चैते धान खेती विस्तार भइरहेको छ। कुलाको सिँचाइ रहेको भए पनि वर्षेनी बाढीग्रस्त क्षेत्र भएकाले पनि चैते धान खेती किसानको लागि राम्रो रहेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत गौरी शङ्कर गुप्ताले बताउनुभयो। कैलालीको चौमालाका व्यवसायीहरूले इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरीले व्यापारीहरूबाट रकम वसुल्ने गरेको आरोप लगाएका छन्। भारतबाट कर नतिरी नेपाल ल्याइएका चिनी लगायतका सामानहरू बापत प्रहरीले व्यापारीहरूबाट रकम असुल्ने गरेको व्यापारी रोमनारायण गामुले बताउनुभयो। चौमालामा भारतको चन्दन चौकीबाट सामान ल्याइने गरिन्छ। सुदूरपश्चिम यातायात व्यवसाय सङ्घले भर्खरै सरुवा भएर आउनुभएका सेतीअञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ परीक्षक दानसिंह बोहराको स्वागत गरेको छ। कैलाली जिल्लामा आउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्ने परम्पराअनुसार आज सङ्घले आफ्नै कार्यकक्षमा उहाँलाई स्वागत गरेको हो। संयुक्त स्वास्थ्य ट्रेड युनियन समन्वय समिति कैलालीले आफूहरूका माग सरकारले पूरा नगरेको भन्दै पुनः आन्दोलनको घोषणा गरेको छ। समितिले आज प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सरकारले माग पूरा नगरेको भन्दै आन्दोलनको घोषणा गरेको हो। शनिबारबाट सुरु भएको नेपाल दलित सङ्घ असमको 5 जिल्ला अधिवेशनको बन्द सत्रले नयाँ नेतृत्व चयन गरेको छ। आज सम्पन्न बन्द सत्रले टक्कर ताम्राकारको अध्यक्षतामा 25 नयाँ नेतृत्व चयन गरेको हो। जिल्ला कृषि विकास कार्यालय कैलालीको आयोजनामा आजबाट अतरियामा जिल्ला स्तरीय स्रोत घर बगैँचा व्यवस्थापन अगुवा कृषक तालिम सुरु भएको छ। स्रोत घर बगैँचा स्थापना र व्यवस्थापनका लागि प्राविधिक ज्ञान र सिप प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको जनाइएको छ। र युएन आर्थिक सामाजिक सांस्कृतिक अधिकार समितिद्वारा नेपाल सरकारलाई दिइएको सुझाव सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। महिला पुनर्स्थापना केन्द्र ओरेकको आयोजनामा आज कार्यक्रम सम्पन्न भएको हो। स्थानीय विकास अधिकारी केशव प्रसाद विमली प्रमुख अतिथि रहनुभएको कार्यक्रममा महिला तथा बालबालिका कार्यालयकी प्रमुख पूजा काफले विशिष्ट अतिथि रहनुभएको थियो। ओरेक नेपालका कार्यक्रम निर्देशक अभिराम रोयले सज्जीकरण गर्नुभएको कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयको पनि उपस्थिति रहेको थियो। अब जाँदा जाँदै प्रसारणका प्रमुख खबरहरू पुनः एकपटक। डलिधुराको कोचेली र कञ्चनपुरको दोधरा चाँदनीमा गरी 2 हत्या। बैतडीमा जन्डिसको ओखती भनेर आकाश बेलीको रस खाएका 1 ज्यान गयो। 48 घण्टाको सीमानाका बन्दले सुदूरपश्चिमभरि पेट्रोलियम पदार्थको अभाव, पेट्रोलको सहज आपूर्ति मङ्गलबारदेखि मात्रै हुने निगमको दावी। सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले यात्रु नदेखेको क्षेत्र धनगढीमा बुद्ध एयरद्वारा दैनिक 2 उडानको तयारी। फागुन 18 गतेदेखि धनगढी काठमाडौँ बिहान र बेलुकी 2 उडान हुने। र सुदूरपश्चिममा आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तक अभाव हुन नदिने शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलको दावी। नेपाल विद्यार्थी सङ्घले आयोजना गरेको रक्तदान कार्यक्रममा 201 जनाद्वारा रक्तदान।
आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
हवस् त। साँझ 6:30 आजको खबर सकियो। हाम्रो अर्को समाचार बुलेटिन राति 10 बजे प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट सन्तोष राउत बिदा हुन्छु। नमस्कार, शुभ साँझ।